السلام عليكم ورحمة الله وبركاته. الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد المرسلين وعلى آله وصحبه ومن تبعهم بإحسان إلى يوم الدين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمين يا رب العالمين. آج ہم انشاءاللہ تعالی اللہ تعالیٰ کی توفیق سے سورۃ الشورى شروع کریں گے. مکی سورت ہے، تقریباً 5 رکوعات پہ مشتمل، اور اس کے جیسے نام سے آپ کو پتہ چلتا ہے، شورى مشورے سے، جیسے ہم کہتے ہیں نا کہ مجلس شورى ہے، تو شورى کا لفظ اس کے اندر آیا ہے. اصل میں مشورے کی بات آئی ہے کہ وہ لوگ جو اپنے رب کے احکامات کو قبول کرتے ہیں اور نماز قائم کرتے ہیں اور باہم مشورہ کرتے ہیں، شورا بینہم. تو اس اعتبار سے اس سورت کا نام سورہ شورا ہے. اس میں مسلمانوں کو زندگی میں ہر اہم کام میں باہم مشورہ کرنے کا درس دیا گیا ہے، کیونکہ کوئی شخص بھی ایسا نہیں ہے جو عقل کل ہو، جو سب کچھ جانتا ہو. لہٰذا ہر سطح پہ، چاہے وہ کوئی حکمران ہے، چاہے گھر کا سربراہ ہے، چاہے کسی دفتر میں ہے، وہ مشورہ کرے تو اسی میں بہتری ہے. آپ دیکھتے ہیں تاریخ میں حضرت عمر رضی اللہ عنہ نے جب ان کی شہادت کا وقت قریب تھا، تو اس وقت انہوں نے ایک مجلس شورا بنائی تھی، 6 صحابہ کرام پہ مشتمل تھی، اور فرمایا تھا کہ باہم مشورہ کر کے ایک کو خلیفہ چن لیں. تو خلافت بھی یعنی مشورے کے ساتھ. تو اس سے ہمیں مشورے کی اہمیت بھی پتہ چلتی ہے، اور یہ بھی پتہ چلتا ہے کہ اللہ تعالی ہمیں یہ تلقین فرماتا ہے کہ آپ اپنی زندگی میں مشورے کے ساتھ کام کریں. پھر ہم دیکھتے ہیں کہ یہ سورت بھی حوامیم میں سے ایک سورت ہے. ہم پیچھے حوامیم کی سورتیں پڑھ چکے ہیں. یہ کل 7 سورتیں ہیں جو کہ حامیم سے سٹارٹ ہوتی ہیں. سورہ مومن ہم دیکھ چکے ہیں، سورہ حامیم سجدہ. اسی طرح اب یہ ہم سورہ شورا پڑھ رہے ہیں، اس کے بعد سورہ زخرف، سورہ دخان، الجاسیہ اور الاحقاف. یہ 7 حوامیم صورتیں، یہ سب کی سب مکہ میں ہی نازل ہوئیں، اور تقریباً مکی دور کے آخری زمانے میں یہ نازل ہوئیں، اور اسی ترتیب سے جیسے کہ یہاں پہ مصحف میں ہیں اسی طرح ان کا نزول بھی ہوا ہے. تو 2 صورتیں ہم دیکھ چکے حوامیم کی، آج ہم تیسری سورہ دیکھیں گے. اور حوامیم صورتوں کے اندر آپ دیکھیں گے اللہ تعالیٰ کی بڑائی، اس کی عظمت کا بیان بہت کثرت سے آپ دیکھیں گے. اور سبق میں شروع کی جو 6 آیات ہیں وہ تو ہمیں اللہ تعالیٰ کی بڑائی اور اس کی عظمت کو بیان کرتی ہیں. اگر آپ چاہتے ہیں کہ آپ جانیں اپنے رب کے بارے میں، تو قرآن سے زیادہ بہتر کوئی چیز نہیں ہے جو رب کا تعارف کراتا ہے اور اس کے بارے میں ہمیں بتاتا ہے کہ وہ رب کیسا ہے. کائنات میں غور و فکر کرنے سے بھی آپ اللہ تعالیٰ کو پہچانتے ہیں، لیکن جس طرح سے قرآن ہمیں بتاتا ہے اس طرح سے کائنات میں غور و فکر کرنے سے وہ باتیں نہیں آپ کو پتہ چلیں گی جو قرآن سے پتہ چلتی ہیں. قرآن کریم ہمیں چونکہ اللہ تعالیٰ کا کلام ہے، تو اللہ تعالیٰ کی وہ باتیں جو اس نے خود اپنے بارے میں بیان فرما دی ہیں ان کو ہم تک پہنچاتا ہے. اور اسی سے ہم یہ کہہ سکتے ہیں اگر ہمیں اللہ تعالیٰ سے محبت ہے تو اس کے بارے میں جاننا उसको पहचानना, उसकी तलाश में रहना, ये हमेशा रहेगा। क्योंकि जिससे भी इंसान को मोहब्बत होती है वो उसके बारे में मजीद जानना चाहता है और जानना चाहता है, वो उसका जी भरता नहीं है उसकी बातों से। तो जब अल्लाह ताला की तारीफ और उसकी पहचान, उसकी मारफत हासिल हो रही हो तो हमारा भी जी कभी नहीं भरना चाहिए अगर हमें वाकई अल्लाह ताला से मोहब्बत है। तो हमारा मालिक कैसा है, हमारे मालिक की क्या बातें हैं, उसकी क्या सिफात हैं, वो भी आज हम इस सबक में देखेंगे। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حاميم عين سين قاف حاميم جیسے کہ میں نے بیان کیا پہلے کہ یہ حوامیم سورتیں چل رہی ہیں اور انہی میں ایک سورت حامیم ہے لیکن اس سورت کی ایک ڈیفرنٹ بات یہ ہے کہ یہ پانچ حروف مقطعات ہیں صرف حامیم نہیں ہے عین سین قاف بھی ہے اور آپ دیکھیں جیسے سورہ مریم کاف ہا یا عین صاد اس سے سٹارٹ ہوتی ہے تو یہ دو سورتیں پانچ حروف مقطعات سے سٹارٹ ہوتی ہیں لیکن سورہ مریم میں کیا ہے وہ سات جڑے میں ہیں اس میں آپ دیکھیں حامیم ایک آیت ہے اور عین سین قاف ایک آیت ہے اس سے بھی ہمیں یہ پتہ چلتا ہے کہ جو بھی قرآن کریم میں الفاظ بھی لکھے ہوئے ہیں وہ بھی اللہ تعالیٰ کی طرف سے ہے آپ صلی اللہ علیہ وسلم نے جیسے بتایا اسی طرح صحابہ نے لکھا اس کو بھی تو جوڑ کے لکھا جا سکتا تھا اور ایک آیت اس کو کہا جا سکتا تھا لیکن ایسا نہیں تو اللہ تعالیٰ کی طرف سے تو ہی ہے یہ اور ہم یہ دیکھتے ہیں ایک دلچسپ بات یہ ہے کہ جتنی حروف ہیں عربی میں 29 ہے اگر ہم حمزہ اور الف کو الگ الگ گنیں اگر ایک گنتے تو 28 ہوتے ہیں تو 29 حروف میں سے آپ ان حروف کو زیادہ دیکھیں گے حروف مقطعات جو آئے ہیں وہ حروف ہیں زیادہ تر جو کہ بغیر ڈاٹس کے ہیں ٹھیک کم ہیں جو ڈاٹس والے حروف آئے ہیں جیسے قاف آیا نون آیا یا آ گئی لیکن زیادہ تر آپ دیکھیں عین آیا غین نہیں آیا سین آیا شین نہیں آیا ہا آیا خا نہیں آ گیا جیم نہیں آ گیا تو زیادہ تر آپ ایسے دیکھیں گے دوسرے 29 حروف مقطعات ہیں اور 29 صورتوں میں ہی حروف مقطعات ہیں یعنی آؤٹ آف 114 صورتیں 29 صورتیں ایسی ہیں قرآن کریم کی جو حروف مقطعات سے شروع ہوتی ہیں اور 14 حروف ہی ہیں جو ریپیٹ ہوئے ہیں باقی 15 حروف جو ہیں وہ نہیں آئے حروف مقطعات میں اب ان کا معنی کیا ہے ایسا ہم نہیں کہہ سکتے کہ ان کا کوئی معنی نہیں ہے کیونکہ اللہ تعالیٰ عبث کام نہیں کرتا بیکار کام نہیں کرتا کہ ایسے ہی بس ایک حروف ڈال دیے گئے ان کا یقیناً کوئی معنی ہے مگر ہم یہ کہتے ہیں کہ ہم نہیں جانتے یہ اللہ تعالیٰ کے رازوں میں سے ایک راز ہے نہ صحابہ کرام نے آپ صلی اللہ علیہ وسلم سے یہ سوال کیا کیونکہ ان کی توجہ زیادہ عمل پہ ہوتی تھی اس طرح کے سوالات پہ نہیں ہوتی تھی تو یہ تو ہم کہہ سکتے ہیں کہ ہم نہیں جانتے ان کا معنی مگر ہم یہ نہیں کہہ سکتے کہ ان کا کوئی معنی بنتا ہی نہیں ہے تو بعض تفاسیر میں آپ دیکھیں گے کہ لمبی چوڑی باتیں کی گئی ہیں ہا کا یہ معنی میم کا یہ معنی الف لام میم میں یہ الف کا اللہ اور لام سے کیا لیکن کوئی بھی اس میں سے اوتھینٹک نہیں ہے جو آپ صلی اللہ علیہ وسلم نے بتایا ہو لہٰذا یہ ایک اوپینینس تو ہو سکتے ہیں کسی کے مگر ہم نہیں کہہ سکتے کہ واقعی یہی معنی ہیں ان کے تو حروف مقطعات کہا جاتا ہے قرآن کا اعجاز ہے یعنی قرآن کو معجزہ ثابت کرتے ہیں کیونکہ اللہ تعالیٰ نے سورتوں کے شروع میں یہ حروف لا کر مشرکین مکہ کو ایک چیلنج دیا وہ لوگ جو یہ سمجھتے تھے کہ ہم زبان کے بہت ماہر ہیں और हमसे ज्यादा कोई अरबी को जानने वाला नहीं और हमसे ज्यादा कोई जुबान में बेहतरीन नहीं, उनको ये चैलेंज किया गया कि इन्हीं हरूफ के साथ ये कुरान भी नाजिल हुआ। ये देखिए सारी आयतें इन्हीं हरूफ से बनी हैं, तो तुम भी इन्हीं हरूफ से कोई कलाम क्यों नहीं ले आते। अल्लाह ताला ने आजिज कर दिया इंसान को, वो इन हरूफ को तो जानता है लेकिन एक कलाम भी कभी ला नहीं सका जो इस कलाम का मुकाबला कर सके। तो एक तरह से ये एक चैलेंज और एक तरह से ये एक मोजा है इस कलाम का कि देखो ऐसा कलाम जिसके आगे इंसानियत आजिज होके रह गई। तो ये वाकई अल्लाह ताला का कलाम है, किसी और का नहीं हो सकता, ना लोग और ऐसे कुरान बना के ले आते। और लोगों ने कोशिशें भी की मगर कोई भी इसका मुकाबला ना कर सका। कज़ालिका, इसी तरह, जिस तरह आप कज़ालिका तो जब आता है तो पीछे कोई बात होती है तो फिर कहा जाता है कि इसी तरह। तो ये कौन सी बात पीछे हो रही है जिसका ये जवाब दिया जा रहा है या जिसके साथ ये बताया जा रहा है कि इसी तरह ये भी है। तो किस तरह, क्योंकि इससे पहले तो कोई ऐसी बात नहीं। तो अलामा इसके बारे में ये कहते हैं कि जो भी कुरान में आया है इसी तरह, जितने भी मजामीन कुरान पाक में बयान हुए पीछे से चल रहे हैं, इसी तरह यू ही लई का वही करता रहा है आपकी तरफ, वह इलल्लदीना मिन कबली का और आपसे पहले लोगों की तरफ यानी अंबिया की तरफ। सबसे पहली बात यह कि यहाँ पे यू ही लफ्ज मुजारे आया, आगे अवही ना आता है जो कि माजी है। तो यू ही के अंदर हाल का भी और मुस्तकबिल का भी माना होता है कि अभी भी अल्लाह ताला आपकी तरफ वही कर रहा है और आपकी तरफ वही करता रहेगा, इसके बाद भी मदनी दौर आया वही तो उतरती रही। तो इसी तरह जैसे पहले मजामीन गुजर चुके हैं, जैसे पहले वही आती रही है आप सल्लल्लाहु अलैहि वसल्लम पे, इसी तरह आ रही है और आती रहेगी आपकी जब तक जिंदगी है, और आपसे पहले लोगों के ऊपर भी अल्लाह ताला ने वही की। ये बात बताना क्यों जरूरी था, इसलिए कि मुशरिकी ने मक्का को इस बात का जवाब दिया जाए जो वो एतराज करते थे कि वो इतना इसको अनोखा जो समझ रहे हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम पे कैसे वही आ सकती है। तो अल्लाह ताला ने बयान फरमा दिया ये कोई नई बात नहीं है, आप सल्लल्लाहु अलैहि वसल्लम से पहले अंबिया के ऊपर भी वही आती रही है। और वही का लुगवी माना क्या होता है, डिक्शनरी मीनिंग क्या है, इसका माना होता है कि यानी ऐसा इशारा जो खुफिया हो और बड़ी तेजी के साथ हो, ठीक, खुफिया भी हो यानी जिसको जिसको ये पैगाम दिया जा रहा है उसको पता है या पैगाम देने वाले को पता है या इशारा करने वाले को पता है या जिसको इशारा किया जा रहा है, और दूसरी बात ये सूरत के साथ हो, बहुत तेजी के साथ हो। और इस्तलाही माना हमारी शरीयत में इसका माना क्या है कि अल्लाह ताला का कलाम जो उसने अपने अंबिया पर नाजिल फरमाया, ठीक है, तो इसको वही कहते हैं। और वही किस तरह से आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर आती थी कि आयशा रजी अल्लाह ताला अन्हा बयान फरमाती हैं कि हारिस बिन हश्याम ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया, या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आपके पास वही किस तरह आती है। तो हमें भी जानना होगा कि वही आप पे कैसे उतरती थी। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कभी कभी मेरे पास वही घंटी की आवाज की तरह आती है और वो मुझ पर सख्त, बहुत सख्त होती है। जब वो वही मुझसे मुनक़ते होती है यानी उसका सिलसिला ख़त्म होता है तो मैं उसको याद कर चुका होता हूँ, अल्लाह ताला याद करा देता है। और कभी मेरे पास फरिश्ता आदमी की शक्ल में आता है, वो मुझसे कलाम करता रहता है और मैं उसको याद करता रहता हूँ। आयशा रज़ी अल्लाह ताला अन्हा ने बयान फरमाया कि सख्त सर्दी के दिन भी जब आप सल्लल्लाहु अलैहि वसल्लम पर वही नाजिल होती थी तो वही मुनक़ते होने के बाद आपकी पेशानी से पसीना बह रहा होता था। ये बुखारी और मुस्लिम की रिवायत है, यानी वही आप सल्लल्लाहु अलैहि वसल्लम के ऊपर बड़ी सख्त थी, बहुत सख्त थी। ये कौलन थकीला है, बड़ा भारी कलाम है और वाकई इसकी जिम्मेदारी भी भारी है। इसीलिए یہ تفسیر بیان کرنا، یہ کلاس لینا، یہ آسان کام نہیں ہوتا پڑھانے والے کے لیے، یقین جانے اس کا بہت بوجھ ہوتا ہے، اور جب یہ آپ ڈیلیور کر دیتے ہیں تو ایسے ہلکا محسوس کرتے ہیں، کیونکہ یہ کام میں کرتی ہوں اس لیے مجھے پتا ہے کہ یہ ایک شاید اس کی ذمہ داری بہت زیادہ ہوتی، تو یہ اتنا کیجول نہیں ہوتا کہ بندہ بس بیٹھ گیا اور بس بولنا شروع ہو گیا، یہ بڑا بڑی بھاری چیز ہے، تو یہ اترتا بھی تھا آپ صلی اللہ علیہ وسلم پر تو بڑا ہی بھاری ہوتا تھا، اور ایسے یعنی حدیث سے کیا پتا چلا، گھنٹی کی جھنکار کی طرح، اور یہ والی وحی کی قسم بہت سخت ہوتی تھی، لیکن جب انسانی شکل میں فرشتہ آ کے آپ کو آیتیں بتاتا تھا تو پھر وہ آسان ہوتی تھی آپ کے اوپر لینا، اور جو سردی میں بھی پسینہ آ جانا ہے اس سے بھی پتا چلتا ہے کہ کتنا آپ صلی اللہ علیہ وسلم کے اوپر مشکل ہوتا تھا اس کو لینا، اس کو ریسیو کرنا، آپ صلی اللہ علیہ وسلم کی آنکھیں مسلسل کھلی رہتی تھی جب وہی آ رہی ہوتی تھی، اور آپ اپنا سر جھکائے ہوتے تھے، اور وہی ختم ہوتی تھی تو سر اٹھاتے تھے، صحابہ کو آپ صلی اللہ علیہ وسلم کی اس کیفیت سے، چہرے کے تاثرات سے اور جو آپ کی کنڈیشن ہوتی تھی اس سے ان کو پتا چل جاتا تھا کہ وہی آ رہی ہے آپ پر، تو اسی طرح ہمیں پتا چلتا ہے زید بن ثابت جو وہی لکھا کرتے تھے، کاتب وہی تھے، وہ فرماتے ہیں کہ ایک دفعہ آپ صلی اللہ علیہ وسلم کا گھٹنا میری ران پہ رکھا ہوا تھا اور آپ پہ وہی آنے شروع ہو گئی، تو قریب تھا کہ وہی کے بوجھ سے میری ٹانگ ٹوٹ جائے گی اور میں کبھی اس پہ چل نہیں سکوں گا، اتنی بوجھل ہوتی تھی، پھر آپ صلی اللہ علیہ وسلم پہ جب وہی کی کیفیت ختم ہوتی تھی تو پھر آپ فرماتے تھے کہ میرے سے یہ بات حاصل کر لوں، تو ایسا نہیں تھا کہ سیکرٹلی آتی تھی، صحابہ کے درمیان بیٹھے ہوتے تھے تب بھی وہی نازل ہونا شروع ہو جاتے تھے، صحابہ کو پتا چل جاتا تھا کہ اب وہی آ رہی ہے، تو یہ ہمیں یہاں سے یہ بات ایک تو پتا چلی، دوسرے ہمیں یہ پتا چلی کہ آپ صلی اللہ علیہ وسلم پہ وہی نہیں صرف آئی، یہ کوئی انوکھا کام نہیں ہوا، بلکہ سابقہ رسولوں کے اوپر بھی آئی، اور مشرکین مکہ جو اعتراض کرتے تھے اس کا جواب مل گیا ان کو، کیونکہ یہ ٹائم بہت سخت ٹائم تھا، جیسے میں نے آپ کو بتایا کہ مکی دور کا بھی آخر تھا، تو اس ٹائم کے اندر بہت زیادہ ستایا جا رہا تھا مسلمانوں کو، بہت سارے اعتراضات تھے اور اللہ تعالیٰ خود ان اعتراضات کا جواب دیتا ہے، منکرین کو سنایا جا رہا ہے، مخالفین کو جواب دیا جا رہا ہے، اور اللہ العزیز الحکیم، ایک تو بتا دیا گیا کہ وہی اللہ تعالیٰ کی طرف سے آ رہی ہے آپ صلی اللہ علیہ وسلم پہ، وہ اللہ جو عزیز ہے، عزیز اس کو کہتے ہیں جس کے پاس ایبسلوٹ اتھارٹی ہو، کوئی اس کی اتھارٹی کو چیلنج نہیں کر سکتا، کوئی اس کی اتھارٹی کو، اس کی پاور کو اسے لے نہیں سکتا، اس کے اختیار کو نہیں سلب کر سکتا، اسی لیے ہم اس کا ترجمہ غلبہ کرتے ہیں نا، وہ جو غالب ہے، اس کے پاس اتنی اتھارٹی ہے، اسی طرح عزیز کا معنی عزت والا بھی ہے، تو غلبے والا، عزت والا، اختیار والا، یہ اس کا معنی، اور حکیم بھی حکمت والا، یعنی اس کے تمام فیصلے حکمت پہ مبنی ہیں، جتنے حکم اس نے دیے ہوئے وہ حکمت پہ مبنی ہیں، اب یہ جب ہمیں اللہ تعالیٰ کے احکامات کی بعض دفعہ سمجھ نہیں آتی اور ہم ان کے اوپر کچھ دل میں تنگی محسوس کرتے ہیں، یا ہم کچھ اللہ تعالیٰ اس سے محفوظ رکھے اعتراض کرنے والے بن جاتے ہیں، یا اس کے اوپر کوئی بات بنانے والے بن جاتے ہیں، اس وقت ہمیں اللہ تعالیٰ کے اس نام کو ذہن میں رکھنا چاہیے کہ اللہ تعالیٰ تو حکیم ہے، اس کا تو ہر حکم جو ہے حکمت پہ مبنی ہے، اس کا ہر فیصلہ حکمت پہ مبنی ہے، پھر میں کیسے یہ سمجھ لوں کہ اچھا یہ کیوں ایسے ہے، یہ کیا بات ہوئی، نہیں، جب میں نے یہ مان لیا کہ وہ الحکیم ہے، تو دیکھیں نا اللہ تعالیٰ کے اسماء و صفات کے اوپر ایمان رکھنے سے آدھی آپ کی الجھنیں ختم ہو جاتی ہیں، جب آپ نے یہ مان لیا کہ وہ الحکیم ہے تو پھر آگے کوئی بات بنانے کا کوئی جواز ہی نہیں رہ جاتا، کوئی گنجائش نہیں ہے، या तो अल्लाह माफ़ करे हमने उसको अल हकीम नहीं माना, तो फिर कोई बात समझ आती है कि कोई एतराज़ कर सकता है जो नहीं मानते। लेकिन जो मुसलमान है वो तो कहता है कि अल्लाह ताला अल हकीम है, फिर ये बात हमें क्यों भूल जाती है? जब अल्लाह ताला कोई फैसला फरमाता है, कोई भी फैसला हमारे सामने आ गया जो हमें पसंद नहीं है, तो हमें ये नहीं याद रहता कि अल्लाह ताला अल हकीम है। मुझे ज़रूरी तो नहीं कि मुझे हकमतें सारी समझ आए, अगर मुझे सारी समझ आने लगे तो मैं तो खुद अल हकीम हो गई फिर, अस्तग़फ़िरुल्लाह। तो अल्लाह ही अल हकीम है, अपनी अकल को सरेंडर करें उसके सामने, अपनी अकल को नीचा करें, मुझे नहीं समझ, अल्लाह तो अल हकीम है ना, उसका फैसला यकीनन हिकमत पे मबनी है। फिर इंसान को मुतमईन हो जाना चाहिए, दिल में सुकून आ जाना चाहिए। और फिर अगर अल्लाह ताला कोई नेमत लेता है या कोई नेमत देता है तो वो क्या है? अल हकीम। ये फिर बात भूल जाती है, क्यों मुझसे ये चीज ली गई, क्यों मुझे क्यों नहीं मिली, उसको क्यों ये नेमत मिल गई, उसके पास ये सब कुछ क्यों है? इसलिए कि अल्लाह ताला अल हकीम है, वो जानता है ज्यादा या मैं। तो ये सारे एतराजात, ये सारे दिल के अंदर जो बेचैनियां हैं या ये सारे गिले शिकवे दूर हो जाते हैं जब हमारा ईमान अल हकीम पे हो जाए, और वो अल अजीज है, गलबे वाला। देखिए जो इतना पावरफुल हो कि उसकी अथॉरिटी या आगे कोई खड़ा नहीं हो सकता, कोई चैलेंज नहीं कर सकता उसकी अथॉरिटी को, उसके पास पावर भी है, इज्जत भी है। अब आप बताइए ऐसा किसी इंसान के पास हो जाए, इंसान के पास तो एब्सोल्यूट अथॉरिटी नहीं होती, लेकिन थोड़ी बहुत भी कुछ अथॉरिटी किसी को मिल जाए, कोई बड़ा ओहदा मिल गया, कोई बड़ी कुर्सी मिल गई है उसको, तो उसके बाद उसकी हालत क्या होती है? कोई हिकमत से काम लेता है? नहीं, बस उसकी जो मर्जी आती है, कभी को गुस्से में फैसला कर रहा है, कभी किसी तरह से कर रहा है, वैसे उसका जो अथॉरिटी जो होती है ना, वो टेंड्स टू करप्ट, इंसान को करप्ट बना देती है। बहुत कम ही होते हैं ऐसे कि जो अपने आप को संभाल सके, वरना जिसके पास पावर अथॉरिटी आ जाए फिर आप देखते ही हैं कि फिर उनका हाल क्या होता है, वो उसका नशा दिमाग पे चढ़ जाता है ना, फिर इंसान उल्टे सीधे ही फैसले करता है। लेकिन जो अल्लाह ताला के साथ अल अजीज़ आता है, इसलिए आप देखेंगे ये कॉम्बिनेशन बहुत दफ़ा है कुरान करीम, अल अजीज़ उल हकीम, कि वो गलबे वाला है, अथॉरिटी वाला है, पावर वाला है, उसका हुक्म चलता है, लेकिन साथ वो हिकमत वाला भी है, ठीक है। और हकीम हाकिम के मानों में भी है, यानी हाकिम है, हुक्म देने वाला, तो वो हुक्म देता है, उसका हुक्म चलता है। और हकीम ये फाइल के वजन पे है, और इसमें फाइल और मफूल दोनों का माना आ जाता है, यानी वो खुद भी हकीम है और दूसरों को हिकमत देता भी है। यो दिल हिकमत मैयश है, वो जिसको चाहे हिकमत अता कर, यानी हिकमत चाहिए तो उसी से मांगो। लहु मा फिस समावाति व मा फिल अर्ध, उसी के लिए है जो आसमानों में और जो कुछ जमीन में, और उसी के लिए लहू में लाम जो है वो तमलीक का यानी मिल्कियत, मिल्कियत उसी की है, मालिक वही है। किस चीज का? जो आसमानों में, क्या हम जानते हैं आसमानों में क्या क्या? इंसान की तो अकल अभी तक पहुंची नहीं, कोई साइंस अभी तक हमें बता नहीं सकती कि कम्प्लीटली क्या चीज है आसमानों के अंदर। थोड़ा बहुत हमें जो कुरान बताता है कि फरिश्ते हैं, थोड़ा बहुत जो हमें साइंस बताती है डिफरेंट और कायनात की चीज़ों, सितारों सैयारों के बारे में ये बताती है, तो हमें थोड़ा बहुत इस तरह से इल्म है कि जो भी चीज़ें हैं आसमानों में, लेकिन उनकी असल हकीकत तक अभी तक इंसान पहुंच नहीं सका, ना तो फरिश्तों की और ना ही दूसरे सितारों सैयारों की। वहाँ पे क्या है, वहाँ पे कोई मखलूक है नहीं है, क्या उनकी सारी डिटेल्स हैं, नहीं जान सके अभी तक। अल्लाह ताला मालिक है उनका, और जो बनाने वाला होता है ना, जो मालिक होता है, वो सब जानता है।